کربلا کربلا ہے ہماری درسگاہ کربلا کربلا قصیدہ راستہ کربلا کربلا ہماری درسگاہ کربلا کربلا قصیدہ راستہ کربلا کربلا. اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ الذی ھدانا لھذا وما کنا لنھتدی لولا ان ھدانا اللہ لقد جاءت رسل ربنا بالحق الصلاة والسلام على رسول المسدد المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد. والصلاة والسلام على أسد الله الغالب غالب على كل غالب علي ابن ابي طالب. والصلاة والسلام على سيدة المعصومة المظلومة الطاهرة البتول بضعة الرسول فاطمة الزهراء سيدة نساء العالمين. والصلاة والسلام على الحسن المجتبى والحسين المظلوم وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين لا سيما بقية الله في الأراضين روحي وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم فاسألوا أهل الذكر إن كنتم لا تعلمون. صلوات الله وسلامه على محمد وعلى الفرج. مومنین کرام، سامعین محترم، عزیزان گرام قدر، اہل ذکر اور کربلا کے عنوان سے ہماری گفتگو کا سلسلہ جاری ہے، اور میں نے آپ کی خدمت میں اس موضوع پر گفتگو کے لیے سورہ مبارکہ انبیاء کی 7ویں آیہ کریمہ کو سرنامہ کلام کے طور پر انتخاب کیا اور آپ کی خدمت میں تلاوت کا شرف حاصل کیا. پروردگار ارشاد فرما رہا ہے، بس سوال کرو اہل ذکر سے، ان کنتم لا تعلمون، اگر تم جاننے والے نہیں ہو. بنیادی طور پر تقریباً دنیا کی تمام زبانوں میں جو رائج طریقہ ہے وہ یہ ہے کہ اگر جملہ شرطیہ ہو تو شرط کو پہلے ذکر کیا جاتا ہے، اس کے جواب کو بعد میں ذکر کیا جاتا ہے. یہ اصول ہے. مثلاً آپ اردو میں اگر گفتگو کریں گے، شرطیہ جملہ استعمال کریں گے، تو کہیں گے اگر تم میرے گھر آؤ گے تو میں تمہارا اکرام کروں گا. بس گھر آنا شرط ہے، اکرام اس کا جواب ہے. جواب شرط ہمیشہ بعد میں آتا ہے. یہ اصول کے مطابق ہے. خود خداوند کریم نے بہت سارے مقامات پر قرآن میں اسی اصول کو اختیار کیا ہے. مثلا سورہ مبارکہ محمد میں ارشاد فرماتا ہے کہ ان تنصر اللہ ینصرکم ویثبت اقدامکم، اگر تم اللہ کی مدد کرو گے، اگر تم اللہ کی مدد کرو گے ینصرکم، اللہ بھی تمہاری مدد کرے گا، ویثبت اقدامکم، اور تمہارے قدموں کو ثابت رکھے گا. یہ جواب ہے. اس لیے کہ شرط محقق ہوتی ہے تو جواب کی باری آتی ہے. شرط اگر محقق نہ ہو تو جواب کی باری، میں آپ کے گھر نہ آؤں تو آپ اکرام کس کا کریں گے؟ تم اگر اللہ کی مدد نہیں کرو گے تو اللہ بھی تمہاری مدد. اسی طرح سے سورہ مبارکہ آل عمران میں مثلا فرمایا، ان کنتم تحبون اللہ فاتبعونی، اگر تم اللہ سے محبت کرنے والے ہو رسول کی اتباع کرو. یہ جو ہے فاتبعونی یہ جواب نہیں ہے، یہ قید ہے تحبون کی، اگر تم کرنے والے ہو پس اتباع کرو. جواب کیا ہے؟ یحببکم اللہ، اللہ بھی تمہاری تم سے محبت کرے گا. اب یہاں پہ شرط مقید ہے اتباع سے، یعنی تمہاری محبت اگر بغیر اتباع کے ہوگی تو اللہ تم سے محبت نہیں کرے گا. لیکن طریقہ کیا ہے؟ شرط کا محقق ہونا پہلی بات ضروری، نمبر دو پھر اس کے بعد اس کے جواب کی باری آئے. لہذا ہمیشہ شرط مقدم ہوتی ہے، جواب بعد میں آتا ہے. مگر عربی میں ایک گنجائش اور موجود ہے، وہ کیا ہے؟ وہ کہتے ہیں کبھی اگر جواب شرط سے زیادہ مہم ہو جائے، جواب کی اہمیت، جواب شرط زیادہ امپورٹنٹ ہو، تو یہ واحد مقام ہے جہاں پر آپ جواب پہلے ذکر کریں گے اور شرط بعد میں. اب جس آیت میں ہم بحث کر رہے ہیں وہ آیت کیا ہے؟ اب جملہ کیسے ہونا چاہیے تھا؟ جملہ یہ ہونا چاہیے، ان کنتم لا تعلمون اسألوا اہل الذکر، اگر تم جاننے والے نہیں ہوں تو سوال کرو کس سے؟ اہل ذکر سے. لیکن اب غور کیجئے گا، یہاں پر جو شرط ہے وہ شرط پہلے سے ہی محقق ہوئی بھی ہے، پہلے سے ہو چکی ہے، یعنی یہ کوئی نئی بات نہیں ہے. انسان کی حقیقت کیا ہے؟ یہ لا تعلمون ہمارے ساتھ اس کا ربط کیا ہے؟ اس کا ربط یہ ہے، خدا کہتا ہے واللہ اخرجکم من بطون امہاتکم لا تعلمون شیئا، اللہ تمہیں تمہاری ماؤں کی پیٹ سے اس حالت میں باہر نکالتا ہے، لا تعلمون شیئا، تم کچھ نہیں جانتے. بس اب غور کیجئے گا، ان کنتم لا تعلمون کون ہیں؟ ہم لوگ ہیں، ہم سے مخاطب ہو رہا ہے نا اللہ تعالیٰ، ہم سے کہہ رہا ہے کہ تم اگر لا تعلمون ہو تو سوال کرو. اب غور کیجئے گا، تحقق کے مرحلے میں مرحلہ کیا ہے؟ یہاں اللہ تعالیٰ نے کہا اگر ہو، وہاں کیا فرمایا؟ اللہ تمہیں نکالتا ہی ایسے ہے، یعنی تمہاری تو اصل ہی لا تعلمون ہے، بس تم دنیا میں جس وقت وجود پیدا کرتے ہو یہ لا تعلمون تمہارے ساتھ ہوتا ہے. اس کو رکھیے گا ساتھ اپنے، میں آگے چل کے انشاءاللہ عرض کروں گا آپ کی خدمت میں کہ کچھ لوگ وہ ہوتے ہیں جب دنیا میں آتے ہیں تو کیا ہیں؟ لا تعلمون شیئا، انہیں کچھ نہیں پتا ہوتا. لیکن یہ ضروری نہیں ہے، اور انشاءاللہ علم کی بحث جب کروں گا تو وہاں پر آپ کی خدمت میں مفصل اس کو ذکر کروں گا. لیکن ابھی کیا ہے، ہم جب دنیا میں آتے ہیں تو یہ ان کنتم لا تعلمون ہمارے ساتھ ہے، بس یہ شرط اتنی مہم نہیں ہے. تو جواب کیا ہے؟ جواب ہے اسألوا اہل الذکر. اب اللہ نے اس کو مقدم کیا یہ بتلانے کے لیے کہ دیکھو اہل ذکر میرے نزدیک خاص ہیں، بس اگر میرے نزدیک اہل ذکر خاص ہیں تو اہل ذکر کی تلاش کے لیے عام لوگوں کی طرف رجوع مت کرنا، بلکہ ان کو تلاش کرنا جو میری نظر میں خاص ہیں. لہذا جملے کا اسٹرکچر یہ بتا رہا ہے کہ یہ جو اہل ذکر ہیں یہ عام لوگ نہیں ہیں. میں نے پہلے بھی عرض کیا آپ کی خدمت میں، مقدمہ کیا بتا رہا ہے؟ مقدمہ یہ بتا رہا ہے کہ اہل ذکر وہ مرد ہیں جن پر وحی آتی ہے. جملے کا اسٹرکچر یہ بتا رہا ہے کہ اہل ذکر خاص لوگ ہیں، عام لوگ نہیں ہیں. پس چونکہ خاص ہیں، اہل ذکر کی اہمیت ہے، لہذا جواب اللہ نے پہلے بیان کیا کہ فاسألوا اہل الذکر، ان کنتم لا تعلمون اور ان کنتم لا تعلمون نے ناس کر دیا. یہ ہماری حقیقت ہے، یہ پہلے ہی ہم دنیا میں آتے ہیں تو اس کیفیت کے ساتھ آتے ہیں، لہذا ہمارے لیے یہ ہونا کوئی بڑی بات نہیں ہے. شرط چونکہ محقق ہے لہذا جواب شرط کو مقدم کیا. اب جواب شرط کو مقدم کر کے اللہ نے بتا دیا کہ اہل ذکر خاص ہیں، عام لوگ نہیں ہیں. خوب، اب جب اللہ تعالیٰ سوال کرنے کا کہہ رہا ہے تو میں نے آپ سے عرض کیا تھا سوال کے آتے ہی سوال کے دونوں اطراف، सवाल करने वाला साइल, और जिससे सवाल किया जाएगा मसूल, ये हमेशा साथ साथ होते हैं। साइल सवाल करता है, मसूल वो जिससे सवाल किया जाता है। अब इनके दरमियान में तीन तरह की निस्बतें, तीन तरह की कैफियतें मुतसव्वर हैं। एक कंडीशन ये है कि साइल और मसूल दोनों एक ही दर्जे के लोग हों, दोनों का मर्तबा, दोनों का रुतबा और मकाम एक जैसा हो। अब ये होता है, मसलन एक आलिम दूसरे आलिम से सवाल करे, एक मोमिन दूसरे मोमिन से सवाल करे, एक अफसर दूसरे ही अपने हम रुतबा अफसर से सवाल करे। जहाँ पर रुतबे बराबर होते हैं, सवाल सवाल रहता है लेकिन इल्तिमास कहलाता है। बस रुतबे के एतबार से सवाल सवाल ही रहेगा लेकिन क्या कहलाएगा? इल्तिमास। लेकिन अगर ये रुतबे बराबर ना हो, दोनों एक ही लेवल के ना हो, तो दो कंडीशंस हैं। पहली कंडीशन क्या है? कंडीशन वन ये है कि साइल का दर्जा कम हो, मांगने वाला सवाल करने वाला निचले दर्जे का हो, और मसूल ऊपर के दर्जे का आला अरफा दर्जे का हो। मसलन बेटा बाप से सवाल कर रहा है, नौकर आका से सवाल कर रहा है, मातहत अफसर से सवाल कर रहा है। ये सारी मिसालें इसलिए दे रहा हूँ ताकि आपके जहन में ये बात हो जाए कि ये होता भी है, आम तौर पर राइज भी है हमारी सोसाइटीज़ में। बस अब होता क्या, अरब क्या कहते हैं, इल्म क्या कहता है, इल्म ये कहता है कि जब भी कम दर्जे वाला आला दर्जे वाले से सवाल करेगा तो सवाल सवाल रहेगा लेकिन दुआ बन जाएगा। बस अब आप उसे दुआ समझें या ना समझें, टेक्निकल इस्तेला में जब भी नीचे के मर्तबे का शख्स, जब भी नीचे के मर्तबे का शख्स ऊपर के मर्तबे से सवाल करेगा तो यह दुआ कहलाएगा। अब चाहे आप इसको अपनी इस्तेला में दुआ कहें या ना कहें, अब हम ये समझते हैं, अब ये एक मामला हमारा आम है, हम कहते हैं भाई दुआ सिर्फ अल्लाह से करनी चाहिए, सिर्फ अल्लाह से करनी चाहिए। टेक्निकली क्या, आपने किसी भी मकाम पर अपने मर्तबे से ऊपर वाले से सवाल किया, खुद ब खुद दुआ बन जाएगी, चाहे आप उसको माने या ना माने, बस दुआ हो जाएगी। अब गौर यह करना है कि आयत में अल्लाह ताला जो कह रहा है सवाल करो अहले जिक्र से, तो हम हो गए साइल, सवाल हमने करना है। देखना यह है कि जिनसे सवाल किया जा रहा है उनका रुतबा क्या है। तो मैंने अभी बताया आयत की तरतीब बता रही है, अल्लाह मुकद्दम करके बता रहा है अहले जिक्र अफजल है, उनका दर्जा ज्यादा है। तो अब अगर अहले जिक्र का दर्जा ज्यादा है और साइल का दर्जा कम है, तो साइल जब भी सवाल करेगा होगा सवाल, कहलाएगा क्या? दुआ। बस याद रखना, हमारे और अहले बैत या अहले जिक्र के दरमियान में राबता हमेशा यह रहेगा, वो आका रहेंगे, हम बंदे रहेंगे, सवाल सवाल ही रहेगा लेकिन क्या बन जाएगा? दुआ। अब आखिरी मरहला क्या है? आखिरी मरहला यह है कि अगर साइल का दर्जा आला और अफजल हो जाए, साइल बुलंद हो जाए, ऊपर वाला दर्जा नीचे वाले दर्जे से सवाल करे, मसूल जिससे सवाल किया जा रहा है वो कमतर दर्जे का हो जाए, तो पहला मरहला ये कि क्या पॉसिबल है या नहीं। देखिए कुछ अफराद ऐसे हैं जो कहते नहीं जी ऐसा नहीं होता, सवाल हमेशा छोटा बड़े से करता है, ये कुलिया नहीं है, ये कानून नहीं है आमतौर पर भी। मगर बाप अपने बेटे से सवाल नहीं करता, सवाल करता है आमतौर पर करता है। अफसर मगर मातहत से नहीं पूछता, सवाल नहीं करता, करता है। तलब नहीं करता, करता है। तो बस आमतौर पर भी मुहक्क होता है, लेकिन अब कैफियत का याद रखिएगा, आला दर्जे का जब भी कमतर दर्जे से सवाल करेगा तो सवाल सवाल ही रहेगा, अम्र कहलाएगा या हुक्म बन जाता है। तो अब बड़े दर्जे से आने वाले सवाल को सवाल मत समझना, अगर वो तुमसे सवाल के लहन में बात करे भी तब भी उसको सवाल मत समझना, वो सवाल नहीं होता, हुक्म होता है, अम्र होता है। लिहाजा गौर कीजिएगा, गौर कीजिएगा। ये जिन्होंने ये मुगालता तैयार किया कि हमेशा छोटा बड़े से सवाल करता है, ये मुगालता है। अच्छा, अब इस मुखालते को तैयार करने के बाद मसला क्या होता है? मसला ये होता है कि बाज ऐसी जगह आ जाती हैं जहां पर इतना बड़ा इतने छोटे से सवाल कर लेता है, मकाम आ जाता है, इतना बड़ा इतने छोटे से सवाल कर ले, तो अब आपका कुलिया तो गलत हो गया ना, आपने तो कहा कि हमेशा छोटा बड़े से सवाल करता है। अब कल भी आयत पढ़ी, आज फिर दोहरा रहा हूं, खुदा से बड़ा है कायनात में कोई? कोई नहीं। खुदा के बाद पैगंबर से बड़ा कायनात में कोई? कोई नहीं। बादस खुदा बुजुर्ग तो ही किस्सा मुख्तसर। अब ये दोनों बड़े कायनात में जिनसे बड़ा नहीं है मिलकर सवाल करें, कुल ला असअलुकुम अलैहि अजरा। दोनों मिल रहे हैं। दोनों क्यों हैं? इसलिए कि कलमा जुमला पैगंबर का है और जब वही बन गई तो अल्लाह का भी है। अब एक वक्त में एक ही जुमला अल्लाह का भी है, रसूल का भी है। दोनों मिलकर क्या कह रहे हैं? हम तुमसे सवाल करते हैं सिर्फ अकरबा की मवद्दत का। अब ये कुलिया बनाने वाले आयत पर आकर फंस गए कि भाई ये क्या हुआ, हमने तो कहा था छोटा मांगता है, यहां तो अल्लाह और उसका रसूल मांग रहा जिससे बड़ा कोई है नहीं। तो अब यहां पर गौर कीजिएगा, ये मुगालता इसका असर क्या? अब हो सकता है कि अपनी नादानी में ऐसा जुमला कह रहे हों, ऐसी बातें नादानी की वजह से कर रहे हों, और हो सकता है नौज़ुबिल्लाह मिन ज़ालिक क़स्दन ये किया जा रहा हो, मुझे नहीं मालूम। लेकिन एक बात हमेशा के लिए अपने जहनों में बैठा लें अच्छी तरह से, अहले बैत की कोई शान शान नहीं है जिससे अल्लाह और रसूल की शान पर हर्फ आता हो। ये फजीलत नहीं है अहले बैत की, ये शान नहीं है। जिस भी शान से अल्लाह और रसूल की शान पर कोई फर्क पड़ता हो वो अहले बैत की भी तौहीन है, अल्लाह और उसके रसूल की भी तौहीन है। लिहाजा अब वो मगालता तैयार किया कि हमेशा छोटा बड़े से सवाल करता है, आयत सामने आ गई। अब आयत को हल करने के लिए अपना मगालता ठीक करने की बजाय नादानी में जुमले बोलते हैं, नकल कुफ्र कुफ्र नबाशद माजल्ला अनजालिक, तमाम तर तौबा के साथ, लेकिन बात पहुंचानी इसलिए कहूंगा। मुगालता करने के बाद क्या कह रहे हैं? नाऊज़ु बिल्लाह मिन ज़ालिक, अल्लाह अहले बैत की मवद्दत के लिए छोटा बनना गवारा कर लेता है। अब ये दाद की जगह नहीं है, ये अफसोस की जगह है, ये अफसोस का मकाम है। ये अहले बैत की शान आपने बयान नहीं की है, अहले बैत की भी तौहीन की, उनके परवरदिगार की भी तौहीन की। लिहाजा मकाम क्या है गौर कीजिएगा, मरहला क्या है? आपका मुगालता है, अगर आपने फजीलत बयान करनी है तो अब ये फजीलत इस तरीके से नहीं है, यूं है। क्या है? मैंने अर्ज किया, जब भी बड़ा छोटे से सवाल करेगा तो क्या बन जाता है? हुक्म, अम्र बन जाता है। अब अगर अम्र करने वाला शारे हो, अम्र करने वाला हुक्म करने वाला खुदा हो, तो खुदा जब हुक्म करता है तो क्या होता है? खुदा जहां कहीं पर भी हुक्म कर दे, अम्र कर दे, तो अम्र का जहूर हमेशा वजूब में होता है। बस अल्लाह सवाल करके ये बता रहा है कि अहले बैत की मवद्दत को मुस्तहब मत समझ लेना, मुस्तहब मत समझ लेना, बल्कि अहले बैत की मवद्दत तुम पर वाजिब, वाजिब, वाजिब। अब कैसी वाजिब ये भी बता दूं, अब गौर कीजिएगा, यही कमाल है कलाम के, कमाल खुदा के कलाम का, कमाल का कलाम है और कलाम का कमाल है। क्या कमाल है गौर कीजिएगा, लफ्जों में अल्लाह वो चीज बयान कर देता है जो समझने की जरूरत होती है। अब अल्लाह अम्र करता है, तमाम उसूलीन शिया सुन्नी सब उलमा मुत्तफिक हैं, शारे अगर अम्र कर दे वजूब में। अब ये अम्र, अम्र के लफ्ज के जरिए से कहे कि इन्नी आमरो, मैं तुम्हें अम्र करता हूं, तब भी वाजिब। अगर सीगे अम्र इस्तेमाल कर ले, कहे नमाज पढ़ो, तब भी वाजिब। लफ्ज अम्र ना करे, सीगे अम्र इस्तेमाल करे, तब भी वाजिब। कहा कि ना इस्तेमाल करे, लहन से पता लग जाए लिल्लाहि अलन्नास हज्जु बैतुल्लाह, लोगों के ऊपर जिम्मेदारी है उनकी कि अल्लाह के घर की जियारत करें, तो ना अम्र का लफ्ज इस्तेमाल किया ना सीगा इस्तेमाल किया, लेकिन अल्लाह ने कह दिया, जब कह दिया तो वाजिब हो गया। अब ये जितने भी वजूब हैं गौर कीजिएगा, ये सारे के सारे वो वाजिब हैं जो फुरुआत में अपने वजूब को जाहिर करते हैं। जब अल्लाह ने कहा सल्ले, नमाज वाजिब हो गई। अल्लाह ने कहा मैं तुम्हें अम्र करता हूं, वाजिब हो गया। अल्लाह ने कहा हज करना है, वाजिब हो गया। लेकिन जहां पर अल्लाह और रसूल मिलकर ये कहें कि हम तुमसे सिर्फ एक सवाल कर रहे हैं, गौर कीजिएगा, सिर्फ सवाल कर रहे हैं, तो क्या ये नमाज जैसा वाजिब होगा? भाई नमाज की तरह वाजिब करना होता तो अल्लाह कहता मवद्दत करो, मैं तुम्हें आमर करता हूँ मवद्दत करो, या कहता तुम्हें मवद्दत करने चाहिए, नहीं अल्लाह ने लहन तब्दील किया, बल्कि कहा मैं तुमसे सवाल कर रहा हूँ। अल्लाह जब सवाल का लहन इख्तियार करे तो वजूब अपनी इंतहाई मंजिल में दाखिल होता है, वाजिब की बहस से निकल कर ऐनुल वजूब में दाखिल हो जाता है। ऐनुल वजूब याद रखना, ऐनुल वजूद अमल नहीं होता, ऐनुल वजूब अकीदा होता है। ऐनुल वजूब, ऐनुल वजूब अमल नहीं होता, ऐनुल वजूब अमल नहीं होता, ऐनुल वजूब क्या होता है? अकीदा होता है, अकीदा। अच्छा परवरदिगार, अकीदे तो तूने और भी बहुत सारे बयान किए, तौहीद भी तेरा बयान, नबूवत भी तेरा बयान, कयामत भी तेरा बयान, इमामत भी तेरा बयान, लेकिन मवद्दत वाहिद अकीदा है जिसके लिए अल्लाह ने कहा मैं खुद सवाल कर रहा हूं। बस इसका माना क्या हुआ? ये वो अकीदा है कि जिसको आम अकीदे से बढ़कर अपनी फितरत का हिस्सा बनाना है, अपनी फितरत का, आपके फितरत का तुम्हारे वजूद में अजीन हो जाए, तुम्हारे वजूद का ऐसा हिस्सा बन जाए, गला कट जाए मवद्दत ना रुकरे, जबान कट जाए मवद्दत नहीं जानी चाहिए, घर बार छूट जाए मवद्दत नहीं जानी चाहिए, बच्चे मर जाए मवद्दत खत्म नहीं होनी चाहिए। बस जिसने सवाल का जवाब ऐसे दे दिया उसने मवद्दत का हक अदा कर दिया। तो अब जिसके उसूले दीन में मवद्दत नहीं है वो मुझे छोड़े ये बताए कल अल्लाह को क्या जवाब देगा। बस अब गौर कीजिएगा, सवाल किया अल्लाह ने, सवाल अल्लाह ने किया, ये सवाल वो है अल्लाह का, और कोई सवाल नहीं है अल्लाह का। दुनिया में एक सवाल किया वो सवाल है मवद्दत का, और मवद्दत ऐनुल वजूब। ऐनुल वजूब का मतलब क्या? कि ये वो अकीदा, और ये याद रखना, मवद्दत का अकीदा फितरत का हिस्सा बनता है तो उसके ज़र्फ में इमामत सही से फिट आती है। यानी गौर कीजिएगा, मैंने कहा ना कि तौहीद भी अल्लाह ने कही, नबूवत भी अल्लाह ने कही, इमामत भी अल्लाह ने कही, कयामत भी अल्लाह ने कही, लेकिन इसके लिए कहा मैं सवाल कर रहा हूं। क्यों? ये मवद्दत हमारे वजूद के अंदर उस ज़र्फ को तैयार करता है जो कयामत के अकीदे को फिट करने में कामयाब करता, हमें बना देता। हमारे वजूद में कयामत को सही तरीके से फिट कौन करेगा? मवद्दत का अकीदा। इमामत को कौन फिट करेगा? मवद्दत का अकीदा। नबूवत को कौन फिट करेगा? तौहीद को कौन फिट करेगा? मवद्दत। बस यह याद रखना, इसके लिए सवाल इसलिए किया है कि यह वो सांचा तैयार करेगा जिसमें सारे अकीदों ने आकर फिट होना है। अगर तुम्हारे वजूद में मवद्दत ने सांचा नहीं बनाया, जितनी मर्जी कयामत ठूंसने की कोशिश करोगे अकीदा नहीं बनेगा, इमामत डालने की कोशिश करोगे नहीं बनेगा, जितना मर्जी नबी नबी करते रहो नबूवत का अकीदा हिस्सा नहीं बनेगा, जितना अल्लाह अल्लाह करते रहो तौहीद नहीं मिलेगी। तो जब तक मवद्दत वजूद का हिस्सा नहीं बनेगा तुम मुसलमान बन ही नहीं सकते। सवाल, सवाल एक, सवाल एक, दुनिया में भी एक, कयामत में भी एक। अब गौर कीजिएगा, दुनिया में तो इम्कान है ना, दुनिया में इम्कान है कोई माने या ना माने, लेकिन कयामत में क्या होगा? कयामत में है इम्कान नहीं है इम्कान? कयामत के लिए एक मर्तबा, एक मर्तबा कहा अल्लाह ताला, और बहुत सारी चीज़ों के बारे में कहा, लेकिन वो सवाल जो तुमसे हतमन किया जाएगा, यानी बाकी सारे सवाल इधर उधर हो सकते हैं। भाई हो सकता है किसी पे नमाज वाजिब भी नहीं हुई तो क्या उससे नमाज का सवाल होगा? भाई मैं अभी फ़र्ज़ करें अभी एक मिनट पहले बालिग हुआ और उसके बाद शहीद हो गया मसलन, फ़र्ज़ करें मर गया, अभी तो मेरी गर्दन पे नमाज़ आई ही नहीं थी, रोज़ा आया नहीं था, बालिग हो गया था लेकिन कुछ है ही नहीं, तो किसका सवाल होगा? होगा कोई सवाल? नहीं होगा। पर सारे सवाल इधर उधर हो सकते हैं, लेकिन एक सवाल के लिए अल्लाह ने कहा बालिग हो या ना हो, बालिग हो या ना हो, सुम्मा लतुसअलुन्ना यौम इज़्ज़िन अनिन नईम। ये याद रखो, एक नेमत ऐसी है जिसके बारे में तुमसे हतमन सवाल होगा, हतमन सवाल होगा। तो उस अलुन्ना यह बता रहा है, चाहे मां के गोद का बच्चा हो, चाहे 80 साल का बूढ़ा हो, चाहे कोई भी हो, चूंकि नेमत का सवाल है, ना इस नेमत के दायरे से कोई बाहर और ना सवाल के दायरे से कोई बाहर। बस तुमसे हतमन इतनी ताकीद की, लतुस अलुन्ना हतमन बिस जरूर, यानी क्या, अगर हमें मुसलमानों को इस तुस अलुन्ना का ताकीद समझ में आ जाए तो ये याद रखें, ये सवाल वो है जो मिस नहीं हो सकता, हतमन किया जाएगा, हतमन किया जाएगा। और अल्लाह ने पेपर आउट कर दिया, पेपर आउट करके बताया, कहा ये तो जरूर पूछूंगा। पेपर आउट हो, ऐसे ही होता है ना भाई, पेपर आउट कर दिया अल्लाह ने, क्या कहा, जरूर पूछूंगा। तो मुसलमानों थोड़ी देर के लिए तो सोचो ना, पेपर आउट हो गया, कम से कम इस बाकियों को छोड़ो, ये सवाल तो तैयार करके जाओ ना। अल्लाह ने कहा इसके बारे में, इस नेमत के बारे में जरूर पूछूंगा। तो जो जरूर पूछूंगा मालूम होनी चाहिए भाई क्या है। तो किसी ने आके इमाम से पूछा, कहा मौला ये अनिन नईम कौन सी नेमत है। इमाम ने कहा तूने क्या सोचा। उसने कहा मौला ये सारी इतनी नेमतें हैं। इमाम ने कहा हैफ, तूने खुदा को अपनी तरह छोटा समझा है। अल्लाह अपने बंदों को जिस जरूरत में मुब्तला करता है, उस जरूरत को पूरा करने वाली चीजों के बारे में सवाल नहीं करता। वो इससे बहुत बुजुर्ग है, वो बहुत बुजुर्ग है कि अपने बंदों में एहतियाज भी पैदा करे और एहतियाज को पूरा करने वाली चीजों के बारे में सवाल भी करे। इससे बहुत बुजुर्ग है, बहुत बुजुर्ग है। तो कहा मौला आप बताइए। इमाम ने अपने सीने अकदस पर हाथ रखकर कहा हमारी विलायत का सवाल होगा। वो नेमत, वो नेमत के जिसका हतमन सवाल होना है वो हमारी विलायत का है। बस आज़ादारों, अब यहां पर सोचने का मरहला सिर्फ यह है अजीजों कि अगर सवाल एक ऊपर और एक नीचे, नीचे का कहा, नीचे का अकरबा की मवद्दत का सवाल करूंगा, वहां फरमाया कि दोबारा सवाल करूंगा, तो वहां खुशफहमी में मत रहना जिसने जमीन पर जवाब नहीं दिया। वो कयामत के दिन, वो कयामत के दिन जवाब नहीं दे सकेगा। लिहाजा ये ऐनुल वजूब है। ऐनुल वजूब का मतलब अकीदे का हिस्सा है। मवद्दत में कजा का कोई इम्कान नहीं है। ये ऐसा वजूब, ऐनुल वजूब है, उसूल का हिस्सा है। बस अगर किसी के उसूल में है मवद्दत अहले बैत तो उसने जवाब दे दिया, और फिर वही कयामत के दिन इंशाअल्लाह जवाब देंगे अल्लाह को। लेकिन अब जब सवाल का जिक्र आया है, साइल और मसूल का जिक्र आया है, तो बस एक आखिरी मरहले में जिक्र कर दूं ताकि ये मकाम यहां पर सिमट जाए, फिर हम गुफ्तगू को कल इंशाअल्लाह आगे बढ़ाएं कि अब साइल और मसूल, बेहतरीन साइल और बेहतरीन मसूल कौन है। कुरान ने बताया बेहतरीन साइल और बेहतरीन मसूल, बेहतरीन साइल कौन है और बेहतरीन मसूल कौन है। फरमाए इज़ा सअलका इबादी अन्नी फ़इन्नी करीब। ए मेरे हबीब, जब लोग तुमसे आकर मेरे बारे में सवाल करें, तो पैगंबर कौन हुए, मसूल। मसूल उन कौन, अन कौन है, अल्लाह। क्योंकि मसूल उन अन की इंपॉर्टेंस है, बंदा हैसियत पैदा करता है जब अल्लाह के बारे में पैगंबर से सवाल करता है। तो जिस किसी ने भी सवाल किया अल्लाह के बारे में पैगंबर से, वो बेहतरीन साइल बन गया। अब मैं सिर्फ एक मकाम पे छोड़ा, अगर पैगंबर के बाद कोई और ऐसा ना हो, बेहतरीन सवाल है ना भाई, इससे बेहतर सवाल कोई नहीं, उससे बेहतर मसूल कोई नहीं, तो क्या ये सिर्फ पैगंबर के जमाने तक का था। बस ता कयाम कयामत कोई ऐसा रहना चाहिए कि उससे सवाल करना अल्लाह के बारे में गोया पैगंबर से सवाल करना। सवाल करते रहो, बेहतरीन साइल बनते रहो। यह है बेहतरीन साइल। बेहतरीन मसूल कौन, पैगंबर मोहम्मद आले मोहम्मद अलैहिस्सलाम। लेकिन बदतरीन और सख्त तरीन साइल कौन है और सख्त तरीन मसूल कौन होगा जिससे सवाल किया जाएगा। इत्तेफाकन ये भी कुरान ने बयान कर दिया, पहले साइल बयान कर दूं फिर मसूल। सख्त तरीन बदतरीन साइल कौन है, सूरह मआरिज ने आवाज देकर कहा इज़ा सअला साइलुन बेअज़ाबिन वाक़े। एक बदबख्त साइल वो था जिसने अल्लाह से सवाल किया, मांगा क्या, अजाब, अजाब का सवाल किया। और अजाब भी कौन सा, अल्लाह ताला कह रहे हैं अजाबिन वाकिअ। عجیب ہے واقعا، اللہ کا کلام ہے اور کمال کا کلام ہے، واقعا کمال کا کلام ہے. یہ جو لفظ واقع ہے نا، اس نے بڑے بڑوں کو مجبور کر دیا یہ کہنے پر، ایسے عذاب کا سوال جو اسی وقت واقع ہوا. اب بڑا بڑا ترجمہ کرنے والا، بڑا بڑا مفسر، جہاں پر بھی جو بھی ہے، کسی بھی مکتب کا ہو، اس مقام پر جب آتا ہے تو لفظ واقع کی وجہ سے مجبور ہے یہ کہنے پر، عذاب ایسا جو اسی وقت واقع ہوا. اب جب یہ ترجمہ کیا مسلمان نے پڑھا، تو اب مسلمان کا حق ہے نا کہ پوچھے کہ بھائی وہ کون سا سائل تھا اور وہ کون سا عذاب تھا جو فوراً واقع ہو گیا، فوراً واقع ہو گیا. تو تمام کے تمام مفسر اور مورخ یہاں پر مجبور ہیں اس آیت کا شان نزول لکھنے پر کہ یہ آیت غدیر میں نازل ہوئی ہے. غدیر میں نازل ہوئی، کب نازل ہوئی؟ واقعہ آپ کے تو ذہن میں ہے، میں نوجوانوں کے لیے دہرا دوں کہ جس وقت مولا نے مولا کو مولا بنایا، من کنت مولا ہو فہذا علی مولا، جیسے ہی آپ نے اعلان کیا، اب غور کیجئے گا، حارث ابن نعمان فہری نامی شخص آگے بڑھا اور اس نے آگے بڑھ کر ایک سوال کیا، کہا اے نبی اللہ آپ نے ہم سے کہا بتوں کو چھوڑ دو، ہم نے چھوڑ دیے، آپ نے کہا ایک خدا کو مانو، ہم نے مان لیا، آپ نے کہا نماز پڑھو، ہم نے پڑھ لی، آپ نے کہا روزہ رکھو، رکھ لیا، آپ نے کہا زکات دو، دے دی، آپ نے کہا جہاد کرو، ہم نے جہاد کر دیا، آپ جو کہتے رہے ہم کرتے رہے، اب جاتے جاتے اپنے بھائی کو ہمارے اوپر مسلط کر کے جا رہے ہو. یہ سوال ہے، تاریخ نے لکھا ہے، سب نے لکھا، مل کے لکھا ہے، حارث ابن نعمان فہری، لکھ لیں موبائل پہ، ابھی سامنے آ جائے گا حوالوں سمیت. کیا سوال کیا؟ کیا اب اپنے بھائی کو ہمارے اوپر مسلط کر کے جا رہے؟ اب غور کیجئے گا، حارث ابن نعمان فہری کا سوال حارث کا سوال نہیں ہے، یہ حارث کا سوال نہیں ہے، بلکہ نبی کے گرد جو اعراب تھے ان کی ذہنیت کی عکاسی کر رہا ہے. دیکھیے ہم اسی لیے کہتے ہیں یہ یاد رکھیے گا، یہ جو جنگ تھوڑی سی چل رہی ہے نا، یہ ہمارے کوئی اہل سنت بھائیوں سے جنگ نہیں ہے، یہ ہماری جان ہے، یہ ہمارے لیے محترم ہے، ہمارے اپنی جانوں سے زیادہ محترم ہے. لیکن جو ان کا لباس پہن کر منافق ٹولہ چھپا ہوا ہے نا، جو پیغمبر کے اطراف میں موجود منافقوں پر صحابہ کا اسٹیکر چپکانا چاہتا ہے، دیکھیے عالم اسلام کی جتنی بھی محترم شخصیات ہیں وہ ہمارے لیے محترم، مقدسات، سب کے مقدسات محترم. لیکن اگر کوئی مثلا آپ مانتے رہو امیر شام کو، آپ اپنا جو مرضی بنا لو، ہمیں کوئی غرض نہیں ہے، لیکن اگر پیغمبر اسے باغی کہے، پیغمبر نے کہا، میں ذکر کر چکا ہوں کئی جگہوں پر، بھائی پیغمبر نے کہا ہے نا، میں نے تو نہیں کہا، حدیث آپ کی اپنی کتابوں میں ہے، جائیے اپنی حدیثوں کی کتاب اٹھا لیں، باب فضائل الصحابہ نکالیں، باب فضائل الصحابہ میں فضائل عمار ابن یاسر رضی اللہ تعالیٰ عنہ نکالیں نا، آپ نکالیں، آپ کو حدیث ملے گی، پیغمبر نے پیشن گوئی کی، پیغمبر نے کہا ابھی سے بتا رہا ہوں، عمار ابھی سے بتا رہا ہوں، پیشن گوئی کی ہے پیغمبر نے، عمار تجھے میری امت کا باغی گروہ قتل کرے گا. دیکھیے پیغمبر نے دیکھ دیکھ کر پیشن گوئیاں کی ہیں ہر ایک مقام پر، ہاں ایسا نہیں ہے، بعض لوگوں کو مطلب حضرت علی کو کیا کہا، کہا تجھے میری امت کا بدبخت ترین آدمی قتل کرے گا. تو یہ بات وہاں پر بھی کہہ سکتے تھے نا، نہیں، جناب عمار کے لیے کیا کہا، میری امت کا باغی گروہ. گروہ کا مطلب کیا ہے؟ جو کوئی بھی جنگ میں صفین میں مولا کائنات کے اس طرف کھڑا ہوا ہے، ایک بندہ نہیں ہے، وہ پوری فوج ہے. اور پیغمبر نے 40 سال پہلے کہہ دیا تھا کہ عمار تجھے باغی گروہ قتل کرے گا. تو اب مسلمانوں، جسے پیغمبر باغی کہے تم اسے صحابی بنانے کی کوشش کرو، तो ये नहीं होने देंगे हम, ये नहीं होने देंगे, बस हमारा जो झगड़ा है थोड़ा सा मुनाफिकों से। अब याद रखिएगा, यही सवाल हारिस का ये बता रहा है कि एक बहुत बड़ी तादाद अरबियों की ऐसी थी जिससे ना नबुवत जिसको समझ आई थी और ना विलायत अली उसको हजम हुई थी, नहीं हुई थी उन्हें, ये इसका सवाल है। लेकिन अब मसला क्या, याद रखिएगा, देखिए ये शयातीन का उसलूब है, शैतान का उसलूब है। शैतान क्या करता है, शैतान ये करता है जब तक अपना काम निकल रहा हो तब तक खामोश रहता है। हारिस अकेला नहीं है, और भी हैं, और भी हैं। अब आप कहेंगे बोले क्यों नहीं, तो बता रहा हूं आपको। याद रखिएगा, अल्लाह के बनाए हुए, पैगंबर ने क्या जवाब दिया उसको, पैगंबर ने कहा यह मैंने नहीं बनाया, अल्लाह ने बनाया है। हारिस को क्या जवाब दिया, कहा मैंने नहीं बनाया, अल्लाह ने बनाया है। बस याद रखना, हम जिस इमामत और विलायत की बात करते हैं वो हमारी बनाई हुई नहीं है, हत्ता पैगंबर की बनाई हुई भी नहीं है। पैगंबर ने कहा मैंने नहीं, अल्लाह ने बनाया है। बस हम जब अली को मौला कहते हैं तो उस विलायत और इमामत की बात करते हैं जो मंसूस मिनल्लाह है, हत्ता पैगंबर को भी इख्तियार नहीं है, पैगंबर सिर्फ नस्ब करने वाले हैं। बस जब हम आपको इस विलायत और इमामत की तरफ दावत देते हैं तो हम अपने बनाए हुए की तरफ नहीं बुला रहे, अल्लाह के बनाए हुए की तरफ बुला रहे हैं। अब आप खिलाफत में हमें जिसकी दावत देते हैं वो आपका अपना बनाया हुआ है। अब फर्क सिर्फ यह होता है, अपने बनाए हुए की मुखालिफत करो तो कुफ्र वाजिब नहीं होता, अल्लाह की मुखालिफत सादिर नहीं होती, लेकिन अल्लाह के बनाए हुए की मुखालिफत करोगे तो कुफ्र भी होगा। भाई कुछ, भाई हम कुछ नहीं कहते आपसे, हम कुछ नहीं कह रहे, आप माने जिसको मर्जी मानना है, लेकिन जब आप कहते हो कि तुम मानो तो तुम्हारा बनाया हुआ है, हम ये आपसे ये कहते हैं कि बस पांच मिनट के लिए हमें मान लो कि हम सही कह रहे हैं। दलीलें बात का मसला, दलीलें बात का मसला, इम्कान तो दे सकते हो ना, इम्कान दो कि हम जो कह रहे हैं कि अल्लाह के बनाए हुए की तरफ बुला रहे हैं, एक दफा इम्कान देकर, एक दफा इम्कान देकर अगर वाकई मुसलमान हो तो अली की विलायत को झुटला कर दिखा दो, सिर्फ इम्कान देकर। जैसे ही तुम इम्कान दोगे कि अल्लाह का बनाया हुआ है तो अगर मुसलमान हो तो झुटला नहीं सकते। हम अपनी तरफ नहीं बुला रहे, हम अल्लाह के बनाए हुए की तरफ बुला रहे हैं। और ये सोच लेना कि अगर अगर हम गलती से, इम्कान तो है ना, अगर हम ठीक हुए तो तुम कयामत के दिन अल्लाह के मुखालिफ हो गए, और अगर तुम ठीक हुए तो क्या होगा, कुछ भी नहीं होगा। भाई मैं अगर गलत कह रहा हूं तो अपने फुकाह से जाकर पूछ लो, अगर मैं गलत कह रहा हूं पूछ लो, पूछ लो जाकर, जिससे भी पूछना, कुफ्र साजिर नहीं होता। ठीक है जी, अब मसला, और फिर मैं बहस में नहीं जाना चाहता। खूब, अब क्या हुआ गौर कीजिएगा, बस दो और शैतान का उसलूब क्या है, शैतान का उसलूब यह है जब तक अल्लाह के बनाए हुए की मुखालफत किसी और की जबान से हो रही हो चुप रहता है। देखिए पिछले साल मैंने पूरी तफसील से हजरत आदम के किस्से आपकी खिदमत में बयान कर दिए थे, लिहाजा मैं तेजी से आगे बढ़ूंगा क्योंकि मुकदमा पीछे मौजूद है। अल्लाह ने कहा इन्नी जाएलुन फिल अर्ज खलीफा, शैतानों ने एतराज़ कर दिया। जब शैतानों ने एतराज़ किया तो अल्लाह ने क्या कहा, इन्नी आलमु माला तालमुन, जो मैं जानता हूँ तुम नहीं जानते। फिर कहा मैं वो भी जानता हूँ जो तुम जाहिर करते हो, वो भी जानता हूँ जो तुम छुपाते हो। कहा ना अल्लाह ताला, अल्लाह ने कहा, सूरह बकरा की आयत है, भाई फरिश्ते तो छुपा नहीं सकते, तो अल्लाह का इशारा किसकी तरफ था, अल्लाह का इतारा था शैतान की तरफ। लेकिन जब तक फरिश्ते एतराज़ करते रहे, शैतान को एतराज़ करना था, लेकिन जब वो कर रहे तो चुप रहा, भाई चुप ही रहा ना, चुप ही रहा। और जब उसने देखा कि नहीं ये तो फरिश्ते जो है वो बात मान गए, अल्लाह की बात खत्म हो गई, तो फिर उसने एतराज़ किया। अब गौर कीजिएगा, शैतान के एतराज़ में और हारिस के एतराज़ में फ़र्क क्या है। जब अल्लाह ने कहा भाई मैंने बनाया है सजदा कर, उसने कहा सजदा नहीं करता, तो सजदा ना करने के बाद इतना होशियार था कि उसने अजाब नहीं मांगा, अजाब नहीं मांगा, इतना उसने अजाब, उसने कहा भाई तू मुझे मोहलत दे दे। अल्लाह ने कहा चल तूने मोहलत मांगी, मैं तुझे मोहलत देता हूँ, उसको भी फौरन ही दे दी। فوراً مہلت دے دیا. اللہ کہا مہلت ہے یہ لے جاؤ, کوئی مسئلہ نہیں ہے. لیکن اب حارث کے ساتھ مسئلہ کیا ہوا؟ یہ وہ بے وقوف تھا کہ جس نے یہ سننے کے بعد کہ اللہ نے بنایا ہے واپس مڑا, جاتے ہوئے کہنے لگا اگر اللہ نے بنایا ہے تو میں اللہ سے عذاب کا سوال کرتا ہوں. ابھی لفظ ختم نہیں ہوئے تھے, ابھی لفظ ختم نہیں ہوئے تھے, ایک پتھر چھوٹا سا آسمان سے آیا, سر پر لگا, دبر سے نکل گیا, لیکن تاریخ نے کیا لکھا؟ کھائے ہوئے بھوسے کی مانند ہو گیا, کعصف معقول بن گیا. بھائی میں نے نہیں کہا, تاریخ نے کہا. یہ چھوٹا سا پتھر آیا, سر پر لگا, دبر سے نکل گیا, کیا بنا گیا؟ کعصف معقول, تاریخ نے لکھا ہے. گویا پتھر پہچانتے تھے, لکھنے والوں کو پتا تھا کہ کون سا پتھر ہے, تبھی یاد تھا ان کو کہ کعصف معقول پہلے بھی ہوا تھا. بس میں بارگاہ پروردگار میں سوال کروں گا, پروردگار تیرے پاس تو عذابوں کی بھی کمی نہیں ہے, نہیں ہے نا کوئی کمی ہے؟ اللہ تعالیٰ کہتا ہے میرے پاس بہت نو کے عذاب ہیں, قرآن میں اللہ تعالیٰ نے بہت نو کے, اور پھر اللہ نے ذکر بھی کیا کسی کے لیے پوری زمین پلٹا دی اللہ نے, کسی پر آگ کا عذاب نازل کیا, کسی پر پانی کا عذاب نازل کیا, کسی کو ہوا سے مار دیا, کسی کو آواز سے مار دیا, سارے پتہ نہیں کتنے کتنے عذاب ہیں. پروردگار تیرے پاس تو عذابوں کی بھی کمی نہیں ہے, کوئی نیا بھیج دیتا عذاب, کوئی نیا عذاب بھیج دیتا, نیا عذاب بھیج دیتا تو پتہ نہیں لگتا کہ اللہ کتنی نفرت کرتا ہے. دیکھیے اب جو لوگ قانون پڑھتے ہیں ان کو پتا ہے قانون کا اصول کیا ہے. اگر دو گناہوں کی کیفیت ایک جیسی ہو, دو مختلف گناہوں کی کیفیت ایک جیسی ہو, سزا ایک جیسی دی جاتی ہے. سزا ایک جیسی, سزا بتاتی ہے کہ یہ دو گناہ ایک جیسے ہیں. تو اب سمجھ میں آیا کہ اللہ نے یہ کنکر کیوں پھینکا؟ کیونکہ یہ کنکر اللہ نے بھیجا تھا خانہ کعبہ کے دشمن پر. خانہ کعبہ کے دشمن کے بعد اللہ نے یہ بھیجا ہے علی کے دشمن پر. بس اللہ نے عذاب بھیج کر بتا دیا جتنی نفرت اللہ کو خانہ کعبہ کے دشمن سے ہے, اتنی ہی نفرت خانہ کعبہ میں پیدا ہونے والے کے دشمن سے ہے. اتنی ہی دشمنی. اب سب سینیریو تھوڑا سا چینج ہو گیا, وہاں تو عذاب نہیں مانگا تھا, معاملہ چل پڑا. یہاں کیا ہوا؟ اس بے وقوف نے عذاب مانگا, اور عذاب بھی کون سا تھا؟ ابھی لفظ ختم نہیں ہوئے واقع ہو گیا. جیسے ہی عذاب واقع ہوتے ہوئے دیکھا تو جو باقی پارٹی تھی کیا ہوا اس کے بعد بتاؤں کیا ہوا؟ تاریخ نے لکھا اس کے بعد دوڑ لگ گئی. اس کے بعد بیعت کے لیے دوڑ لگی. اب میں نہیں کہوں گا کہ آگے کون تھا, تاریخ جا کر دیکھ. بس تھوڑ دیر سے آگے ایک مرتبہ درود پڑھیے گا محمد علیہ وسلم. بھائی دوڑ میں آگے جانے والوں کو تو پہچانتے ہو نا, جو پہلے بھی احد کی دوڑ میں بھی آگے تھے وہ یہاں پر بھی آگے تھے. دوڑ میں تو کم از کم ریکارڈ ہے نا ہمارے پاس. بہرحال بس ولایت علی. اب یہ سوال دنیا میں اللہ کے بنائے ہوئے کے مخالف بدترین سوال, لیکن بدترین مسئول کون ہوگا؟ بدترین مسئول وہ ہے کہ جس کے لیے قرآن نے آواز لگا کر کہا, فرمایا قفو انہم مسئولون. مقام کیا ہے ہم نے نہیں لکھا, اہل سنت کی کتابوں میں تفاسیر میں سب جگہ موجود ہے. سب نے متفق علیہ ہو کر یہ کہا کہ یہ آیات نازل ہوئی ہیں قیامت کے ایک منظر کو بتانے کے لیے. منظر کیا ہے؟ منظر یہ ہے, علماء نے بھی لکھا, اہل سنت شیعہ دونوں متفق ہیں, سب اس پر متفق ہیں کیونکہ پیغمبر سے روایت موجود ہے. کہ یہ منظر اللہ تعالیٰ بیان کر رہا ہے قیامت کا. منظر کیا ہے؟ کہ قبر کے سارے مرحلے طے ہو چکے ہوں گے، قبر سے اٹھا کر سوال و جواب ہو چکا ہوگا، بہت سارے دیگر مرحلے طے ہو چکے ہوں گے، مرصاد گزر چکا ہوگا، میزان گزر چکا ہوگا، حتیٰ صراط بھی گزر چکا ہوگا۔ یہ سب مرحلے ہیں، اور کبھی انشاءاللہ معاد پر بحث رہی تو تفصیل درج کروں گا کہ ان کی خاص ہر جگہ کی خاص خاص کیفیت ہے۔ کہ یہ سارے مرحلے پورے ہو جانے کے بعد بالکل آخری سین ہے قیامت کا، یہ کیا مرحلہ ہے؟ کچھ لوگ ہوں گے جو جنت کے دروازے تک پہنچ چکے ہوں گے، ایک قدم اٹھایا اور جنت میں داخل۔ دوسرا گروہ کون ہوگا؟ جو بیچارے جہنم کے کنارے پہنچ چکے ہوں گے، جہنم کے کنارے، ایک قدم اٹھایا اور جہنم۔ اب میں نے پیچھے آپ سے گفتگو کی مودت اہل بیت کیا ہے، واجب الوجوب۔ کیسا واجب ہے؟ ایسا واجب ہے جس نے ہمارے وجود کے اندر سرایت کر، ہمارے وجود کا حصہ بننا ہے۔ جب مودت حصہ بنتی ہے تو مومن کا وجود باقی عقیدوں کے لیے آمادہ ہوتا ہے، یہ سانچہ بناتی ہے۔ بس یہ فطرت میں پائی جانی چاہیے، فطرت کا حصہ بننی چاہیے، یہ بات ذہن میں رکھیے گا۔ سین کیا ہے؟ سین یہ ہے جنت والے جنت کے بالکل کونے پہ، اب آپ سوچئے خوشی کا کیا عالم ہوگا، حورے نظر آ رہی ہوں گی، شربت نظر آ رہے ہوں گے، جنت کے گھر نظر آ رہے ہوں گے، محل نظر آ رہے ہوں گے، غلمان اچھلتے کودتے نظر آ رہے ہوں گے، ہیں بڑی خوشی کی کیفیت ہوگی، لوگ مسکرا رہے ہوں گے کہ بس یہ ایک قدم ہم نے رکھا اور جنت میں۔ ادھر کیا صورت حال چل رہی ہوگی؟ لازمہ تو جہنم نظر آ رہی ہے، ایک قدم اٹھائے اور جہنم میں، خوفناک قسم کے فرشتے کوڑے لیے، درے لیے، آگ چولہے گرم ہو رہے، سارا کچھ، پتہ نہیں بیچاروں کی خوف سے کیا حالت ہوگی۔ ایک قدم اٹھایا اور جہنم۔ اب جو میں بتا رہا ہوں پھر سے ایک دفعہ دہرا دوں تاکہ آپ ذہنی طور پر تیار رہیں کہ یہ ہماری متفق علیہ روایت ہے، تمام نے لکھا۔ کیا لکھا؟ کہ جیسے ہی یہ مرحلہ آئے گا، ابھی ایک قدم رکھا اور دونوں کا انجام ختم ہوا، ابھی وہ مرحلہ ہوگا، ایک دم آواز آئے گی، قفو، روک دو سب کو۔ اللہ تعالیٰ کہے گا روک دو سب کو، روک دو، انہم مسئولون، ان سے سوال کیا جائے گا۔ اب آپ سوچیں نا، سخت ترین سوال ہے یا نہیں؟ جنت کا پروانہ ہاتھ میں ہے، حورے نظر آ رہی ہیں، غلمان نظر آ رہے ہیں، سخت ترین ہے یا نہیں مرحلہ؟ ادھر بھی روک دیا، اللہ تعالیٰ روک دے گا، یہ میں نہیں کہہ رہا، پھر سے دہرا رہا ہوں، تمام علماء متفق۔ جگہ کون سی ہے سمجھاتی میں نے آپ کو، باقی سارے حساب کتاب ہو چکے۔ اس جگہ پر روکے گا اللہ تعالیٰ، آواز لگائے گا، قفو، روک دو سب کو، ان کو بھی روک دیا، ان کو بھی روک دیا، انہم مسئولون، ان سے سوال کیا جائے گا۔ کہ جب یہ آیت اتری تو کچھ صحابہ پیغمبر کے پاس آئے اور آ کر کہا، مولا سارے حساب کتاب ہونے کے بعد یہ کون سا سوال ہے، کس کے بارے میں سوال کیا جائے گا، کیا پوچھا جائے گا؟ تو میں نے نہیں کہا، پیغمبر نے کہا، کہ عین اس مرحلے میں اللہ تعالیٰ ٹھہرا کر ایک مرتبہ پھر ولایت علی ابن ابی طالب کے بارے میں سوال کرے گا۔ کتاب کا اگر ریفرنس چاہیے تو سوائق محرقہ حجر ابن مکی اسقلانی کی کتاب ہے، مشہور معروف کتاب ہے، سارے ریفرنس اہل سنت کے اس نے اسی کتاب میں دیے ہوئے ہیں کہ یہ متفق علیہ حدیث ہے کہ اس مرحلے پر روک کر اللہ تعالیٰ سوال کرے گا دوبارہ، پروردگار اتنے تو سوال ہو چکے، یہ پھر ولایت علی کا سوال کیوں؟ تو مرحلہ یہ ہوگا، یاد رکھیے گا، بہت سارے ایسے ہوں گے جنہوں نے بہت سارے گناہ کیے ہوں گے، لیکن مودت اہل بیت وجود کی گہرائیوں میں، فطرت کی کہیں گہرائیوں میں، اہل بیت کی محبت کہیں نہ کہیں موجود ہوگی، لیکن گناہوں کی کثرت نے اسے چھپا دیا ہوگا، لیکن وجود کی گہرائیوں میں کہیں نہ کہیں اہل بیت کی محبت اور مودت موجود رہی ہوگی۔ اب جہنم کے کونے پر کھڑا ہوا ہے، لیکن اگر وجود کی گہرائی میں، فطرت کی گہرائی میں کہیں پر بھی وہ مودت نظر آ گئی، جہنم قبول نہیں کرے گی، لہذا اس کو وہاں سے اٹھا کر جنت کی طرف بھیج دیا جائے گا۔ اور یہاں جنت کے سامنے کھڑے ہوئے بہت سارے مسکراتے ہوئے ایسے ہوں گے جنہوں نے بڑی عبادتیں کی ہوں گی، بڑی بڑی باتیں کی ہوں گی، بڑی بڑی کتابیں لکھی ہوں گی، بہت کچھ کیا ہوگا، لیکن کہیں فطرت کی گہرائی میں کسی جگہ پر بغض علی کی، بغضِ علی کا ذرا سا ذرہ کہیں موجود ہوگا. یاد رکھنا, میں نے کل آپ کی خدمت میں عرض کیا جنت کا مالک کون ہے. بس جنت اپنے مالک کو ایسے پہچانتی ہے کہ کسی کی فطرت کی گہرائیوں میں بھی اگر بغضِ علی کا ذرہ موجود ہوگا جنت قبول نہیں ہوگی. تو اب کیا ہوگا, یہاں جو سوال ہوگا وہ وہی فطرت کی گہرائی کے متعلق ہوگا. جس کی فطرت کی گہرائی میں بغضِ علی نکل آیا جنت کے دروازے سے اٹھا کر جہنم میں پھینک دیا جائے گا, اور جس کی وجود کی گہرائی میں سے علی کی محبت نکل آئی جہنم کے دروازے سے اٹھا کر جنت میں پھینک دیا جائے گا. لہذا یہ جو علی کا نعرہ ہے اس نعرے کو ہلکا مت سمجھنا. یہ نعرہ ہی ہمارے وجود میں علی کی محبت کو سرایت کراتا ہے. یہی وہ نعرہ ہے. اس نعرے کا انعام دنیا میں نہیں ملے گا, آخرت میں ملے گا. ماشاءاللہ یہ ہے وہ فطرت. آج اپنے بچوں کو علی کا نعرہ لگانا کی عادت ڈال دیں, آج علی سے محبت کرنے کی عادت ڈال دیں, انشاءاللہ قیامت میں حتیٰ اس مرحلے میں بھی مولا کائنات کی محبت کام آئے گی. لہذا اہل بیت کی محبت کا سوال ہے کہ جو قیامت میں کیا جائے گا. سخت ترین سوال کا مرحلہ وہی ہوگا, اور جس کی فطرت کی گہرائیوں میں علی کی محبت نہیں ہے جنت کے دروازے سے اٹھا کر جہنم میں پھینکا جائے گا, اور جس کے وجود کی گہرائیوں میں ذرہ برابر بھی علی کی محبت موجود ہے. لہذا پیغمبر نے ارشاد فرمایا, یہ روایت بھی متفق علیہ ہے, اے میرے مولا کائنات کو مخاطب کر کے کہا, یا علی کوئی شخص ہزار حج اور عمرے کرے پیادہ, کوہ احد کے برابر پہاڑ صدقے میں دے دے, ساری رات نمازیں پڑھتا ہو, ہر روز روزہ رکھتا ہو, صفا اور مروہ کے درمیان سعی کرتے ہوئے مظلومیت کے عالم میں مارا جائے, لیکن یا علی اگر اس کے دل میں تیرے بغض کی ذرہ برابر بھی موجود ہوگی چنگاری, یا علی وہ بخشا نہیں جائے گا, جنت میں نہیں جا سکتا. لہذا اہل بیت کی محبت اور اگر دل میں ہو تو یزید کے لشکر کے سینے سے اپنے محب کو واپس بلا لیتا. کون ہے یہ؟ ہے اہل بیت کی محبت کی طاقت ہے میرا مولا. وہ منظر جو وہاں ہونا ہے کربلا میں دکھا رہا ہے. دو محرم کو میرا مولا وارد ہوا تھا کربلا میں. کون لے کر آیا؟ حر. دو منزل پہلے جناب حر سے امام حسین کا آمنا سامنا ہوا. واقعات آپ کے ذہن میں موجود. جناب حر اور ان کے لشکر کی حالت یہ ہے کہ پیاس کی شدت سے جانور تو جانور, انسانوں کی زبانیں باہر نکلی ہوئی ہیں. اور یہاں امام نے ایک منزل پہلے حکم دیا جناب عباس کو, کہا تمام ظروف پانی سے بھر لو, کوئی ظرف خالی نہ رہے. مولا اتنے زیادہ پانی کیوں اٹھا رہے ہیں؟ ایک منزل بات معلوم ہو گیا. حر کا لشکر پیاسا ہے. امام نے بات چیت کرنے سے پہلے کہا پہلے پانی پلاؤ. سب کو پانی پلایا, جانوروں کو پانی پلایا, اور جو پانی اضافی تھا امام نے کہا ان کے گھوڑوں کے سوموں پر ڈالو. میرا مولا اتنا کریم, اتنا پانی, مولا اتنا پانی کیوں پلا رہے ہیں؟ شاید امام پلٹ کا جواب یہ, صرف دس دن کے بعد جب میں اپنا 6 مہینے کا بچہ لے کر اسی فوج کے سامنے آؤں گا تو شاید ان میں سے کسی کو یاد رہے کہ حسین نے کیسے پانی پلایا تھا. لیکن میرے مولا اس قوم کا حافظہ بڑا ضعیف نکلا. امام کوفے کی طرف حرکت کرنا چاہتے ہیں, حر کا لشکر جانے نہیں دے رہا. اسی تگ و دو میں ایک مقام آیا کہ راوی کہتے ہیں اس جگہ پر پہنچ کر امام کی سواری ٹھہر گئی. بعض روایات کے مطابق کئی سواریاں بدلنے کے باوجود بھی جب سواری حرکت نہیں کر رہی تو امام نے جان لیا کہ یہ اشارہ غیبی ہے. لہذا امام نے حکم دیا عباس خیمے لگا دو. خیمے لگ گئے. अतनाफ के लोगों को बुलाकर पूछा इस जगह को क्या कहते हैं, तो एक बूढ़े शख्स ने कहा मौला इस जगह को करबला भी कहा जाता है। बस इस लफ्ज को सुनना था, एक मरतबा कहा औज़ु बिल्लाहि मिन करबिन व बलाइन, खुदा अपनी पनाह में रखे कर्ब बला से। लेकिन उसके बाद कुछ जुमले कहे, शायद सारे मकातिल में इमाम हुसैन के दर्दनाक तरीन जुमले यही हैं। अभी करबला बरपा नहीं हुई, इमाम ने एक मरतबा एक आह खींच कर कहा हाँ होना वल्लाही, हाँ खुदा की कसम ये वही जगह है जहां हमारा खून बहाया जाएगा, हाँ खुदा की कसम ये वही जगह है जहां मेरे बच्चों को और मेरे साथियों को कत्ल किया जाएगा, हाँ खुदा की कसम ये वही जगह है जहां पर रसूल अल्लाह की खानवादे की बेहुरमती की जाएगी। जहनी तौर पर मेरा मौला अपने कारवान को आमादा कर रहा है कि करबला आ गई। 7 मुहर्रम को जब कहा गया कि पानी के पास से अपने खेमे हटा दें, तो मेरे मौला ने जनाब अब्बास से कहा अब्बास खेमे हटा दो। बड़ा मुश्किल काम था मेरे मौला के लिए, तलवार लिए खड़ा था कि किसी की जुरअत है तो आगे आ जाए, किसी में दम नहीं था जनाब अब्बास के सामने आने का। लेकिन जब किसी ने आके कहा ना कि इमाम हुसैन कह रहे हैं, बस मेरे मौला ने सर झुकाया, खेमे हटा दिया। लेकिन उससे भी ज्यादा सख्त क्या मरहला है, ये जंग 9 मुहर्रम को होनी थी। इमाम ने कहा अब्बास जाओ और उमर साथ से 1 शब की मोहलत मांग कर लेकर आओ। शहीद उस्ताद सिप्त जाफर जैदी का जो शेर है ना, जिसका मफहूम पेश करता हूं आपकी खिदमत में, वाकई नहीं सही है। उस्ताद कहते हैं कि जितना मुश्किल काम मौलाए कायनात के लिए अपने गले में रस्सी बंधवाना था ना, अली की मजलूमियत तो ये है, फातह खैबर और मदीना के कुछ अवबाश गले में रस्सी बांध कर खींच कर ले जाओ, अली की मजलूमियत है ये। जितना सख्त मौला के लिए अपने गले में रस्सी बंधवाना था, उतना ही सख्त मौला अब्बास के लिए इन मलऊनों से 1 शब की मोहलत मांगने के लिए जाना था। लेकिन जब हुसैन ने कह दिया तो सवाल नहीं है, मोहलत मांग कर आ गए। मैं नहीं मान जानता कि मेरा मौला कितना करीम है, किसी को जहन्नम के कोने से बुलाने के लिए 1 पूरे शब की मोहलत मांगी है। नतीजा क्या निकला, आशूर की सुबह जैसे ही तुलू हुई, देखा 3 अफराद लश्कर से निकलकर इमाम की तरफ आ रहे हैं। इमाम के सिपाहियों ने भी देखा, बास के हाथ तलवारों के कब्जे पर चले गए कि हो सकता है कोई नागहानी हमला करे। लेकिन जब वो कुछ नजदीक आए तो देखा उन्होंने अपने तलवारों के बंद खोले और अपने मर्तबा अपने गले में तलवार को लटका दिया। ये इशारा था कि हम जंग करने नहीं आ रहे। और जब देखा कि और नजदीक पहुंचे तो एक मर्तबा तीनों ने अपने हाथों को उठाकर पसे गर्दन इस तरीके से रख लिया जैसे गुलाम आका की खिदमत में आते हैं। अब जब यह आलम देखा तो किसी ने इमाम को आकर बता दिया कि कौन आ रहा है। लाजमत सब जानते हैं, खुद इमाम हुसैन भी जानते हैं, लेकिन खुदा जाने मेरा मौला कितना करीम है। खुदा के सरी और रजा होने का मजहर हुसैन अभी जैसे ही नजदीक आकर हुर ने सवाल सलाम किया तो मौला ने तारुफ नहीं कराने दिया बल्कि पूछा कहा कौन आया है। मौला अभी 8 दिन पहले ही तो ये आपको यहां तक लेकर आया है, मगर आप जानते नहीं हैं, शायद पलट कर मुद्दे से गुनहगारों के लिए। हुसैन का जवाब यही आएगा, तुम हुर की तरह से तौबा करके आ जाओ, हुसैन तुम्हारा माजी बिल्कुल फरामोश कर देगा। ایک مرتبہ حر کے ایک مرتبہ حر کی طرح توبہ کر کے حسین کے پاس آ جاؤ, حسین ماضی بھول جائے گا, کون کا مولا گنہگار ہوں, حر ہوں, توبہ کے لیے آیا ہوں, مولا کیا میری توبہ قبول ہوگی, کہا تیری توبہ اللہ ضرور قبول کرے گا, کہا مولا معافی مانگنے آیا ہوں, آپ سے بھی معافی مانگنے آیا ہوں, آپ کے اہل خانہ سے بھی معافی مانگنے آیا ہوں, مولا مجھے نہیں پتا تھا کہ اہل بیت کے ساتھ یہ سلوک ہوگا, مولا میں نے بڑا ظلم کیا, آپ کے خاندان کو آپ کے بچوں کو یہاں تک لے کر آیا, میری وجہ سے آپ کے گھر والے 3 دن کے بھوکے اور پیاسے ہیں, ارے میں سب سے معافی مانگنا چاہتا ہوں, اور معافی مانگنا چاہتا تھا. وہاں سے آ کر جناب فضا نے کہا ہور تو بڑا خوش نصیب ہے, زہرا کی بیٹی نے تجھے سلام بھجوایا ہے. بس عزادارو یہ سنت ہے, ایک مرتبہ امامہ زمین پر ڈال دیا, سر پیٹ کر کہتا ہے ارے میں نہیں جانتا تھا کہ زہرا کی بیٹیاں اتنی غریب ہو جائیں گے, ارے کہاں نبی کی بیٹیاں, کہاں غلاموں کو سلام, ارے نبی کی بیٹیاں اتنی غریب ہو جائے گی یہ معلوم نہیں تھا. ہاتھ جوڑ کر کہتا مولا جبران کرنا چاہتا ہوں. مولا نے کہا چاہتا ہے, کہا پہلے اپنے بیٹے کو بھیجوں گا پھر خود جاؤں گا. مولا نے اجازت دے دی, بیٹے نے جنگ کی. بس جب شہادت کا وقت نزدیک آیا گھوڑے سے نیچے گرا, اپنے باپ کو آواز دی, اور بڑھنا چاہتے تھے, حسین نے ہاتھ روک کر پکڑ لیا, کہا اور ٹھہر جا, باپ کا جوان بیٹے کی لاش پر جا. اور ہٹ تو ٹھہر جا, باپ کا جوان بیٹے کی لاش پر جانا سخت ہوتا ہے, عباس تم جاؤ, میں کہوں گا مولا حر کو تو جانے نہیں دیا, ارے کچھ گھنٹے کے بعد جب تمہارا 18 برس کا علی اکبر آواز دے گا, ارے حسین کے لیے بھی آسان نہیں تھا, ارے ایک رن میں ٹھوکرے کھاتے ہوئے جا رہے تھے, روتے ہوئے جا رہے تھے, ساتھ کہتے جاتے تھے علی دنیا بعدک العفا علی اکبر, اے علی اکبر تیرے بعد حسین کی دنیا اندھیر ہو گئی. حر کا بیٹا, حر کا بیٹے کا جنازہ آیا, حسین پرسہ دے رہے, لیکن حر نے کہا مولا مجھے اجازت دے, میرے مولا نے اجازت دے دی, حر نے جنگ کی. ایک وقت آیا جناب حر کی پیشانی پہ تلوار لگی, زمین پر گر گئے, مولا کو آواز دیا علیکم من السلام یا ابا عبداللہ. مزہ دارو, بس کچھ جنازے ہیں جن پر حسین علیہ السلام خود چل کر گئے ہیں, ان میں سے ایک جنازہ جناب حر کا ہے. حر کے جنازے کے پاس پہنچے اور ایک مرتبہ جناب حر کا سر اپنی آغوش میں رکھا, مولا کی خوشبو کو محسوس کر کے جناب حر نے آنکھیں کھولنے کی کوشش کی, آنکھوں میں خون تھا, حضرت نے اپنے آبا کی دامن سے خون کو صاف کیا. حر نے اپنے مولا کی زیارت کر کے کہا, کہا مولا کیا مجھے میری توبہ قبول ہو گئی؟ امام نے کہا حر جس طرح تیری ماں نے تیرا نام حر رکھا تھا تو قیامت کے دن بھی آزاد ہوگا. کہا مولا شکریہ, لیکن دل میں ایک بات باقی ہے. کیا بات ہے؟ کہا مولا قیامت کے دن تیرا پہ سیدہ کا سامنا کیسے کروں گا؟ بس یہ سننا تھا, میرے مولا نے اپنے آبا کے دامن سے رومال نکالا, اور یہ رومال فاطمہ ہے, خود اپنے ہاتھوں سے تیری پیشانی پر باندھ رہا تاکہ قیامت کے دن تو کہہ سکے کہ میرے مولا نے مجھے معاف کر. الا ولعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون.